This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार नेपाल न्यूजील्याण्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ चाहिँ आजको यो साँझमा यहाँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। कस्तो हुनुहुन्छ? हप्ताको पहिलो दिनको सुरुवात पनि भइ नै सकेको छ। हुन त स्कुल हलिडे, स्कुल बिदाको समय छ, भाइ बहिनीहरूसँग समय बिताउने प्रयास पनि यहाँहरूले गरिरहनु भएको छ जस्तो लाग्छ। केही महानुभावहरू त्यस्तै कामको व्यस्तताका अलिकति कम महसुस पनि हुन्छ, चिसोमा अलिकति भेटघाट कम हुन्छ, तर भित्रै बसेर अलिकति आराम गर्ने रहर पनि हुन्छ। त्यसमा मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि सकेसम्म मिठा प्रसङ्गहरूको साथमा कार्यक्रम नमस्ते नेपाल पनि सोमबार बेलुका 8 बजेको समयमा यहाँहरू समक्ष 96.9 मेगाहर्ज मार्फत क्राइस्टचर्च आसपासमा आउने गर्दछ। त्यस्तै plainsfm.org.nz मा गइसकेपछि पनि यहाँहरू क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि कार्यक्रमसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ। त्यस्तै श्रोता, हामीले सामाजिक सञ्जालको उपयोग गर्दै फेसबुक पेज मार्फत पनि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू मार्फत पनि यहाँहरूसँग पुग्ने, यहाँहरूसँग सम्पर्क राख्ने प्रयास गर्दै आइरहेका छौँ र यहाँसम्म आइपुग्दा हामी यो सिलसिलामा अलिकति सम्भव भएको, अलिकति सफल भएको आभास पनि हामीलाई मिलिरहेको छ। त्यसैले आजको कार्यक्रममा पनि त्यसरी हामीलाई सद्भाव माया दिनुहुने सम्पूर्ण श्रोताहरूलाई हृदयदेखि नै हार्दिक स्वागत नमस्कार टक्र्याउन चाहन्छु। श्रोता, अब के मात्र खबर हुन्छ, खबरको कुरा पनि हुन्छ, मौसम पनि आज खबर भएको छ, अनि जाडो र चिसो अनि गर्मीको मौसम पनि आजको खबर भएको छ। हामी चिसो र पानीमा यहाँ रहँदै गर्दाखेरि नेपालमा पानी कम र गर्मी बढिरहेको खबर पनि छ नै। त्यस्तै राजनीतिक खबर पनि अब भारत प्रस्तको लौरो सिर्जना गरेर विपक्षीमाथि प्रहार गर्दै आएका थिए भन्नेहरू, प्रधानमन्त्री प्रचण्डले आज फेरि उनी आफ्नै त्यही लौरोबाट कुटिन थालेका हुन् भन्ने खालका टिप्पणीहरू पनि गर्न थालिसकेका छन्। राष्ट्रवादको हतियार दुईधारे तरबार हो, चलाउन जान्दा अरूलाई काट्छ, नजान्दा आफैलाई काट्छ भन्ने कुरा पनि अब लगभग सिद्ध जस्तै भएको छ। प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंहको बारेमा लेखिएको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग छलफल गरेको आशय सहितको अभिव्यक्ति दिइसकेपछिको अवस्था यस्तै देखिएको छ जुन यहाँहरूलाई थाहा भइ नै सकेको छ। श्रोता, त्यस्तै सोच अनि यसमा आधारित प्रविधि, साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायतका विषय जोडिएको काठमाडौँ महानगरको आइडिया बोइङको कुराले पनि अहिले समाचारको शीर्षक बनाएको छ। त्यस्तै एसीको परीक्षाको रिजल्ट पनि आएको छ। अहिले एसीको नतिजाले माथिल्लो न्यूनतम औसत ग्रेड पोइन्ट जिपिए ल्याउने विद्यार्थीहरूको सङ्ख्या बढेको देखाएको छ, तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नतिजाले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दावीमाथि पनि प्रश्न उठाएको जस्तो देखिन्छ। कुल विद्यार्थी वा भनौँ कुल परीक्षार्थीको एक तिहाईले गणितमा ई ग्रेड मात्र पाएका छन्, तर गणितमा प्रयोगात्मक नम्बर दिने व्यवस्था छैन र 155,000 भन्दा बढी परीक्षार्थीले गणित विषयमा ई ग्रेड मात्र ल्याएका रहेछन्। यो सङ्ख्या कुल परीक्षार्थीको 32.86% हुन आउँदछ। श्रोता, यसरी नै खबरहरू चलिरहेको छ। अब न्युजिल्यान्डको कुरा गर्दाखेरि केही हप्ता अगाडि परेको 33.5 मिलियन डलरको लोटोको प्राइज पनि विजेताले आफू विजेता भएको दावी प्रस्तुत गरिसकेपछि अब को विजेता भयो होलान् भन्ने उत्सुकता पनि मेटेर गएको छ र कसैको जिन्दगी आज वा भन सुतेर उठ्दा नै परिवर्तन भएको छ। लोटो विजेताको जीवनमा अब भने सकारात्मक र उत्साहजनक परिवर्तन आउने अपेक्षा गरिएको छ। हुन त लोटो जित्नेहरूको पुरानो इतिहास पल्टाउँदा भने यस्तो हुँदैन, सम्भवतः यो केसमा भने यस्तो नहोस् हाम्रो यस्तै खालको अपेक्षा रहेको छ। त्यस्तै श्रोता, अब खबरकै कुराहरू उठाउँदै गर्दाखेरि स्कटल्यान्डले गत शुक्रबार व्यक्तिगत प्रयोगको लागि सबै खाले लागु औषधको स्वामित्वलाई अपराध मुक्त गर्ने प्रस्ताव गरिसकेपछि यसले युरोपमा सबैभन्दा नराम्रो लागु औषध मृत्युदरलाई सामना गर्न मद्दत गर्ने खालको खबर पनि सार्वजनिक भएको छ। त्यसलाई पनि चर्चाको रूपबाट हेरिएको छ। यस कदमले लागु पदार्थको प्रयोग गर्ने व्यक्तिहरूलाई अपराधीकरणको सट्टा उपचार र समर्थन गर्न उत्साहित गर्ने र त्यसलाई समाजले अनुमति दिनेछ भन्ने पनि विश्वास गरिएको छ भने लागु पदार्थको दुर्व्यसन छाड्ने प्रयासमा रहेकाहरूलाई नयाँ काम खोज्ने अवसर र मौका दिनेछ भनेर पनि यो प्रस्तावलाई हेरेको छ। श्रोता, यसरी आजको कार्यक्रमको सुरुवातमा यहाँहरूलाई यी यस्तै खबर सामग्रीहरूबाट उठान गरिसकेको छु अनि यहाँहरूका हप्ताको पहिलो दिनको व्यस्ततापछिको यो साँझमा मिठा मिठा नेपाली गीत सङ्गीतहरू सुन्दै रमाइला प्रसङ्गहरूको साथमा आजको कार्यक्रम नमस्ते नेपालको यस्तै सङ्गालोको यो सुरुवात गरि नै सकेको छु। अब भने आजको कार्यक्रमको सुरुवातमा अब एउटा साङ्गीतिक कोसेली यहाँहरूको लागि प्रस्तुत गर्न चाहन्छु।
तिम्रो मेरो पिरिम बस्ने औला र खैदिन कहिले दैव संयोग उस्तै हो कि माया पिरिम उस्तै दैव संयोग उस्तै हो कि माया पिरिम उस्तै हरदम सुस्तै सुस्तै दिन बजारोइमा हरदम सुस्तै सुस्तै बेनी बजार रोहिमा हरदम सुस्तै सुस्तै बेनी बजार रोहिमा
बरलाई भरा पिपालो क पिपालोलाई बराको बरलाई भरा पिपालो क पिपालोलाई बराको तिमी बाहेक जिन्दगीमा मेरो अरु छराको तिमी बार त्यस्तै हौ के मै पिपालो उस्तै तिमी बार त्यस्तै हौ के मै पिपालो उस्तै हे जाम सुस्तै सुस्तै बेनी बजारमा हे जाम सुस्तै सुस्तै बेनी बजारमा हे जाम सुस्तै सुस्तै बेनी बजारमा
कृष्ण हजिले राधा पाए सीता पाए राम लेनी कहीं पल पल
नमस्ते नेपाल
नेपाली कृष्ण हजिले राधा पाए सीता पाए राम लेनी राम्रे देख्दा मन बिउरिन्छ के गरम त हामीले नि।
श्रोता, यो मिठो मिठो गीतपछि अब गीत सङ्गीतकै कुराहरू गर्न मन लाग्यो। गीत सङ्गीतको कुरा गर्दै श्रोता, चिसोले पनि अलिकति छोएको महसुस भएको छ। स्टुडियोमा बस्दाखेरि यहाँको नियन्त्रित वातावरणमा बसिरहँदा पनि शरीरले कहिलेकाहीँ बाहिरको तापक्रमलाई विनिमय गर्न नसक्दाखेरि स्वाभाविक रूपबाट लिन नसक्दाखेरि कार्यक्रमको दौरानमा पनि खोकी लागेको छ। त्यसको लागि भने क्षमा प्रार्थी नै छु, कृपया त्यसलाई अन्यथा नलिनुहोला। श्रोता, अब हामीले मौसमको कुराहरू जोडिन सकेका छौँ। मौसमको कुरा गर्दै गर्दा असार महिनामा हामी रहँदै गर्दाखेरि धान रोपाइँको कुरा पनि हुन्छ। श्रोता, हुन त हामी विदेशमा बसिरहेका छौँ, असार महिनामा हाम्रो खेतबारीमा रोपाइँ हुँदाका पीडाहरू पनि हामीलाई अझै पनि झस्किरहेका छन्। त्यसैले पनि यी खबरहरू वा आफ्नो विशेष गरी धान रोपाइँका खबरहरू पनि हाम्रा चासोको क्षेत्रमा पर्दछ। गत वर्षको यसै अवधिको तुलनामा 14% हाराहारीले कम हुँदै यस वर्षको असार तेस्रो सातासम्म आइपुग्दा देशभर कुल 26.71% क्षेत्रमा मात्र धान रोपिएको खबर आएको छ। गाउँमा रोपाइँको कुरा गर्दाखेरि रोपाइँ बाहेक गाउँमा गोठहरू रित्दै छन्, उत्पादन हुने खेती योग्य जमिन पनि घट्दैछन्। युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्ध वृद्धाले भारी काम गर्न सक्ने अवस्था छैन, जुन स्वाभाविक कुरा पनि हो। पहिले पहिले गाउँमा गोठभरि गाई भैँसी गोरु र बाख्राहरू हुन्थे। वस्तुभावको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यही मल खेतीका लागि प्रयोग गरिन्थ्यो। छरछिमेकी भएर अर्मपर्म गरी खेतीबारीमा मल पुर्याइन्थ्यो र खेतीपाती समेत गरिन्थ्यो। गाई भैँसी पाल्नेको कमी भएसँगै खेतबारीमा अहिले रासायनिक मलको प्रयोग बढ्न थालेको छ भने जोत्नका लागि आधुनिक हलो मिली टेलर तथा ट्र्याक्टरको प्रयोग हुँदै आइसकेपछि गोरु र राँगाहरूबाट खेत जोत्ने परम्परागत रूपबाट खेती रोपाई गर्ने कुराहरू अहिले लगभग ओझेल पर्दै पर्दै अहिले अन्त्य जस्तै हुन लागिरहेको छ। श्रोता, हामीले धान रोपाईँको कुरा पनि गऱ्यौँ, यसपालि अलिकति गर्मीको महसुस पनि हामीले गऱ्यौँ, तर जलवायु परिवर्तनसँग जोडिएको यो कुराले अन्य कुराहरूसँग पनि असर र प्रभाव पार्ने अध्ययनहरूले देखाएका छन्। पछिल्लो पटक जलवायु परिवर्तनसँग जोडिएको महिला हिंसामाथिको एउटा छोटो प्रसङ्ग यहाँ जोड्न चाहेँ। नेपाल लगायत दक्षिण एसियाली मुलुकहरू, भारत तथा पाकिस्तानका महिलाहरूमा गरिएको पछिल्लो अध्ययनले जलवायु परिवर्तन सँगसँगै बढ्दो तापमानसँगै महिलाहरूमाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रूपमा वृद्धि भएको देखाएको छ। हरेक 1 डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा 6.3% बढ्ने सो अध्ययनको निष्कर्ष रहेको छ। श्रोता, नेपाल भारत तथा पाकिस्तानका 15-49 वर्ष उमेरका 194,000 महिलामा गरिएको सो अध्ययनका क्रममा तापक्रम वृद्धिसँगै महिलाहरूमाथि भावनात्मक शारीरिक तथा यौन हिंसाका घटनामा वृद्धि भइरहेको पाइएको हो। शोधकर्ताका अनुसार वार्षिक 1 डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाइलेन्स 4.9% बढेको देखाएको छ। यसमा सबैभन्दा धेरै शारीरिक हिंसा रहेको छ। शारीरिक हिंसा 23% रहँदा भावनात्मक हिंसाको मात्रा 12.5 र यौन हिंसा 9.5 रहेको त्यस क्षेत्रमा गरिएको अध्ययनले उल्लेख गरेको छ। सो अब यो त समग्र यो जलवायु परिवर्तनले देखाएको असरहरूको कुरा भयो, तर समग्रमा यो शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धिका कारण हुने अन्तरङ्ग पार्टनरको हिंसामा 21% वृद्धि हुने पनि शोधकर्ताहरूको आकलन रहेको छ। श्रोता, सन् 1880 मौसमबारे आधुनिक ढङ्गले तथ्याङ्क सङ्कलन गर्न थाले यता समष्टिगत रूपमा पछिल्लो 8 वर्ष पृथ्वीको तापक्रम सबैभन्दा उच्च बिन्दुमा अहिले पुगेको छ। श्रोता, हामीले सामान्य रूपबाट लिने जलवायुको असरहरू कति कति पक्षहरूमा पुग्छ भन्ने कुराको यो पनि एउटा उदाहरण, गहकिलो उदाहरण हो भन्नुपर्दछ। श्रोता, अब यो जलवायु परिवर्तन असार महिनाको कुराहरू गर्दै गर्दा अब प्रधानमन्त्रीको कुरा त हामीले गरि नै सक्यौँ। अब अहिले फेरि राष्ट्रपतिले उपचार खर्च लिएको कुराहरू पनि बाहिर गाइगुई हुँदाहुँदै समाचारको शीर्षक बनिरहेको छ। हुन त श्रोता, नेता तथा सार्वजनिक पदमा रहेकाहरू सामान्य रोग पत्ता लगाउन पनि विदेश जान्छन् नेपालबाट। यो सामान्य रूपबाट लिन नसकिने हो, तर व्यावहारिक रूपबाट सामान्य जस्तै लाग्छ। यस्तो प्रवृत्तिले नेपाली चिकित्सा प्रणालीप्रति आम नागरिकको विश्वास बलियो बन्न भने सकेको छैन। यो भने गम्भीर प्रश्नकै रूपबाट लिनुपर्छ। अर्कोतर्फ संविधानको धारा 35 कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ, तर अहिले पनि कैयौँ नागरिकहरू अस्पतालको मुख नदेखि मृत्युवरण गरिरहेका छन्। यो पनि दुःखद प्रसङ्ग नै भयो। यसैबीच आफ्नो वचनमा नअडेका राष्ट्रपतिले नियम विपरीत 55 लाख उपचार खर्च लिएको चर्चाले पनि राम्रो सन्देश दिन सकेको छैन, जुन कुरा हामीले यहाँ उठाइ नै सकेका छौँ। श्रोता, यसरी आजको कार्यक्रममा यी यस्तै प्रसङ्गहरू जोडिनै सकेको छु। यी प्रसङ्गहरू नयाँ त होइनन्, तर यसका असर दूरगामी र दूरपक्षसम्म पनि पुगेको हुन्छ। हामीले यस्तै खालको चिन्ताको आशय यहाँ व्यक्त मात्र गर्न खोजेको। अब यो सँगसँगै श्रोता, अहिले कलाकारिताको क्षेत्रमा पनि अलिकति अप्ठ्यारो खालको खबरहरू हामीले एकपछि अर्को सुन्नु परेको छ। अहिले भारतमा क्रियाशील रहेका सुशान्त खत्री, जो आफैमा पनि एउटा नृत्यकार हुन्, विशिष्ट नृत्यका लागि पनि खारिँदै गएका कलाकारको रूपबाट लिने सुशान्त खत्रीको अहिले फेसबुक सन्देशले पनि सबैलाई चिन्तित बनाएको छ भने अहिले रक स्टार रोबिनको प्रसङ्गले त्यो सबैलाई भावविह्वल नै बनाएको छ। झन्डै 6 दर्जन नेपाली गीत गाएका कलाकारहरूको रक्षार्थ र उनको समस्या बुझ्ने नेपालका सङ्घ संस्थाहरू र अझ भनौँ भने राज्यले पनि त्यस्तै खालको पहल गरोस् र उनलाई त्यस्तो अप्ठ्यारोबाट बचाउन पहल गरोस्, यो दायित्व कसैले पनि लिनुपर्ने अवस्था देखिएको छ। त्यस्तै रकस्टार रोबिनको कुरा पनि अब यहाँ जोड्न मन लाग्यो। श्रोता झन्डै 6 दर्जन नेपाली गीत गाएका रुबिनलाई वास्तवमा भन्दाखेरि देवनागरिक लिपि समेत पढ्न नहुने रहेछ। उनले कहिल्यै पनि कखरा सिकेनन् र अक्षर पनि चिनेनन्। उनीले लेखेका गीतहरू सबै रोमनमै हुन्थ्यो। अङ्ग्रेजीलाई उनी आफ्नो फर्स्ट ल्याङ्ग्वेज मान्दथे। 33 वर्षको उमेरसम्म एकपटक पनि नेपाल आउन नपाएको, नेपाली स्कुलमा पढ्ने त सम्भावनै नभएकाले उनको हुलियामा विदेशी हावापानी थियो, जुन स्वाभाविक रूपबाट पनि लिनुपर्ने हुन्छ र जुन नेपाली समाजले, श्रोताहरूले पनि वा भनौँ सङ्गीत पारकीहरूले त्यसलाई महसुस र स्वीकार गरिसकेको अवस्था थियो। नेपाली बोल्नै नजाने पनि रुबिनले अङ्ग्रेजीमा गाउने थुप्रै प्रतिभालाई नेपालीमा गाउन हौस्याए। गायिका अभय रुम्बालाई रकमा उतार्ने पनि उनी हुन्। रुबिनको उत्साहले नै उनले तिम्रै लागि जस्ता गीत गाइन्। रक सङ्गीतलाई मूलधारमा ल्याउने रुबिनका गीत माया र प्रेमभन्दा पनि जीवनका घटना, सामाजिक परिस्थिति र राजनीतिसँग जोडिएका छन्। केटाकेटी, मुगलान, माइला भाइ, स्वतन्त्र जीवन, एकता आदि त्यसैका दृष्टान्त हुन्। उनको रक सङ्गीतले आफ्नो र अरूको अधिकारका लागि उभिन बाध्य बनाउँछ। नाका सिनेमामा उनले स्वर दिएका थिए, हिँड्छु म एक्लै, जानु छ टाढा अलि बेग्लै। रुबिन मात्र 60 वर्षको उमेरमा धेरै नै टाढा गए र फर्किने बाटोमा अलविदा रकस्टार।
You know, I started my career with Robin and Luzon. मैले त्यही भनेको क्या, अब जस्तो हाम्रो जेनेरेसनको फ्यान्सहरू त तपाईँहरू त होइन, बुढो भइसक्यो, यु नो, यु गाइज आर म्यारिड नाउ विथ किड्स एन्ड स्टफ, बट देन वी ह्याभ अ होल डिफरेंट जेनेरेसन क्या है, बट लेट्स सी हाउ द्याट गोज। अब बुढो पनि हुँदै गयो, अलिक गाह्रो पर्छ 1 घन्टा 1.5 घन्टा खेल्नु, अन्त टन्नै रक्सी खानुपर्छ, अन्त गाजा थान्नुपर्छ।
हिँड्छु म एक्लै, जानु छ डाँडा, छु अलि बेग्लै, फुल बिचको काँडा, नर्गको बाटो हुँदै त्यो पारी डाँडा, पैसाको वर्ष हुने मेरो नाका। पाल्न प्रयास दस थरी, पैसा पेले खुल्ने रहेछ यहाँ हतकडी, साथी भाइ सबैजना मतलबी, हेरा फेरि राता रात हुने तस्करी, आज भोलि जसको नि ग्याङ्रे, दयाले नि दुश्मन मर्छ कुरो ध्यान दे, तेरो वादा काम पुरा हुन्छ प्लानले, हातमा गाँठ परेपछि भट्टीमा ग्याम्पे। हिँड्छु म एक्लै, जानु छ टाढा, छु अलि बेग्लै, म फुल बिचको गाडा, नर्गको बाटो हुँदै त्यो पारी डाँडा, पैसाको वर्षा हुने मेरो नाका। चलचित्र लिनै परिहाल्यो जवानीमा रिच त, कहिले राजा पुग्छ रोड, कहिले रोडको कवाडी पनि पिक्छ, थाहा हुन्न कहानी र कहानीमा ट्विस्ट छ, दुई शब्द नाफाकी खाटा, हेरेरै बस्ने भोलाटाले बापा, गुन्डा म वाली लफङ्गा र डाका, नाकाको छापामा नाता न साता।
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हिँड्छु म एक्लै, जानु छ टाढा, छु अलि बेग्लै, म फुल बिचको गाडा।
श्रोता, बेलुका 8 बजेदेखि प्लेन्स एफएम 96.9 MHz प्रसारण भइरहेको कार्यक्रम नमस्ते नेपालमा फेरि पनि यहाँहरूलाई गीतपछि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालमा प्रत्यक्ष रूपबाट सहभागी भएर न्युजिल्यान्ड भ्रमण, बसाइ र अध्ययनको क्रममा यहाँहरूका पनि केही चाखलाग्दै कुराहरू यदि सेयर गर्न चाहनुहुन्छ भने, कृपया क्राइस्टचर्च आसपासमा यदि हुनुहुन्छ भने पर्सनल रूपबाट, व्यक्तिगत रूपबाट पनि भेटघाट गर्न सक्नुहुनेछ भने नमस्ते नेपाल christchurch@gmail.com हाम्रो अलिकति प्रत्यक्ष सम्पर्क हुन नसक्ने व्यक्तिहरूको लागि हो। कृपया हामीसँग सम्पर्कमा आउने प्रयास गर्नुहोला। यहाँहरूलाई समय मिलाएर आफ्नो कुराहरू राख्ने एउटा मञ्च नमस्ते नेपालले प्रदान गरि नै छ। श्रोता, यो त अनुरोध यहाँहरूलाई गरि नै सके। त्यस्तै नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले हरेक आइतबार बिहान भाइ बहिनीहरूका लागि नेपाली भाषाको कक्षा छ, त्यस्तै ब्याडमिन्टनको अभ्यास पनि चलिरहेको छ, त्यस्तै भाइ बहिनीहरूको लागि खेलकुद वा सकर फुटबलको पनि प्रशिक्षणको कुराहरू पनि छ, अनि सोसाइटीले नै महिला दिदीबहिनीहरूको लागि स्विमिङको क्लास पनि हरेक हप्ताको शनिबार 4:30 बजे फारानुई सेन्टरमा, स्पोर्ट्स सेन्टरमा आयोजना गरिरहेको छ। कृपया यहाँहरूमध्ये धेरै सहभागी भइ नै रहनु भएको छ। यहाँहरू यदि नयाँ हुनुहुन्छ भने कृपया सोसाइटीको सम्पर्कमा आएर आफूलाई इच्छा भएको आफू पनि सहभागी हुन चाहेको विधामा सहभागी हुनको लागि सोसाइटीलाई सम्पर्क राख्नुहोला वा भनौँ सोसाइटीको इन्टिग्रेट एक्टिभिटिजको भाइबर ग्रुपमा पनि यहाँहरू जोडिन सक्नुहुनेछ यो पनि यहाँहरूलाई अनुरोध दोहोऱ्याएँ श्रोता यो पछि अब सोसाइटीले हामी अब विन्टर महिना विशेष गरी जुलाई महिनाको मध्यमा आउँदै गर्दाखेरि सोसाइटीले आउँदो 22 जुलाईका दिन रिकार्टन हाई स्कुलमा बिहान 11 बजेदेखि एउटा भेटघाटको कार्यक्रम राखेको छ विन्टर पटलक को नाम दिएको सो कार्यक्रममा भाइ बहिनीहरूका लागि विशेष खालको क्रियाकलाप समावेश गरिएका छन् त्यस्तै विवाहित र अविवाहितहरूको फुटबल खेल पनि छ पत्लकको रूपबाट विभिन्न व्यक्तिहरूले मिठा मिठा रूपबाट बनाउनु भएका परिकारको स्वाद त भइ नै हाल्छ भेटघाटको कुराहरू छन् अन्य गतिविधिहरू अन्य कार्यक्रम पनि होला नै त्यसको अपेक्षाका साथ यहाँहरूलाई 22 जुलाईका दिन क्राइस्टचर्चको यो रिकार्टन हाई स्कुल जसको हाम्रो प्रयास जस्तो नै बनेको छ त्यहीँ भेट्ने यहाँहरूलाई निमन्त्रणा दिन चाहे यो पनि एउटा अनुरोधको रूपबाट श्रोता अब भने कार्यक्रमको अन्तिम चरणमा आउँदै गर्दाखेरि यस हप्ता परेका विशेष दिनहरूको प्रसङ्ग उठाउन मन लाग्यो जुलाई 11 तारिकका दिन जनसङ्ख्या दिवस परेको छ छोटो प्रसङ्ग यहाँ पनि जोड्न चाहे हरेक वर्ष विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतुले विश्व जनसङ्ख्या दिवस हरेक वर्ष जुलाई महिनाको 11 तारिकका दिन मनाउन थालिएको हो संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या प्रतिवेदन अनुसार सन् 2023 संसारको सर्वाधिक जनसङ्ख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ संयुक्त राष्ट्रसङ्घले सन् 2030 विश्वको जनसङ्ख्या 8 अर्ब 50 करोडको हाराहारीमा पुग्ने प्रक्षेपण समेत पनि गरेको छ पपुलेसन बोनसको टर्म पनि अहिले त्यसलाई सकारात्मक रूपबाट हेरिने गरिन्छ अरू देशमा जनसङ्ख्या बढ्दै गरेको भए पनि नेपाल भारत बङ्गलादेशमा भने पपुलेसन बोनस भएको मानिन्छ यसको अर्थ हुन्छ श्रोता क्रियाशील जनसङ्ख्या अर्थात् 16 देखि 49 वर्षसम्मका जनसङ्ख्या कुल जनसङ्ख्याको 60%भन्दा बढी हुनलाई नै पपुलेसन बोनस पनि रहेछ यी जनसङ्ख्यालाई राम्रोसँग प्रयोग गर्न सके विकास पर छैन तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेशभन्दा पनि विदेशमा चुई नै रहेको छ 1 जुलाई 11 का दिन परेको विश्व जनसङ्ख्या दिवसको प्रसङ्ग यहाँ जोड्दै गर्दाखेरि यो प्रसङ्ग पनि जोडिहालेँ त्यस्तै श्रोता असार 29 गते नेपाली साहित्यको क्षेत्रमा एउटा विशेष दिनको रूपबाट पनि लिइन्छ जुन आगामी शुक्रबार जुलाई 14 तारिकका दिन परेको छ श्रोता विक्रम सम्बत 1871 अहिलेको तनहुँ जिल्लाको चुन्दी रङ्गा भन्ने ठाउँमा जुन असार 29 गते जन्म भएका भानुभक्त नेपाली भाषाका प्रथम कवि हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेका छन् भनेर पनि हामीले मान्दै आएका छौँ र त्यसैले पनि उनीलाई आदिकवि पनि भनिन्छ भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए अचम्मको कुरा त के छ भने अनुवाद गरिए पनि नेपाली संस्करणको रामायण अलौकिक रूपमै छन्द र भावको दोबान जस्तो छ अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषा मार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचलाई विस्तार गरिएका हुन् भन्न पनि सकिन्छ आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् र तसर्थ यिनको रचनामा समाज र व्यवहारिकताको सङ्गम पनि पाइन्छ र भानुभक्तको जीवनमा एउटा घाँसीबाट लिएको प्रेरणा र अर्का कवि मोतीराम भट्टको प्रयासमा नै उनले नेपाली समाजमा उनको कृतिको एउटा प्रकाश पारिएको र यी दुई व्यक्तिहरूको पनि बिर्सिन नहुने नाम हुन् भानुभक्तको प्रसङ्गको उठान गर्दै गर्दाखेरि रामायणभित्र रहेका बालकाण्ड अरण्यकाण्ड सुन्दरकाण्ड युद्धकाण्ड आदि काण्डका कथा उपकथाले पाठकलाई मनोरञ्जन सामाजिक नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सिर्जना गरे पनि उनी भने रामायणमा बढी बाँचेका हुन् कि भन्ने हामीले पनि आभास गरेका छौँ र श्रोता असार 29 गते परेको भानु जयन्तीकै अवसरमा अलिकति सहजताको लागि भनेर केही हप्ता ओर पार्दै नेपाली साहित्य समाज न्युजिल्यान्डले पनि क्राइस्टचर्चमा एउटा विशेष खालको भानु जयन्तीको कार्यक्रम गरेको थियो रचना वाचनको कार्यक्रम थियो भाइ बहिनीहरूले मिठा मिठा नृत्यका विधाका प्रस्तुतिहरू पनि गरेका थिए त्यस्तै समाजलाई लामो समयसम्म योगदान दिने व्यक्तित्वहरूलाई पनि सो क्रममा सो अवसरमा सम्मान गरिएको थियो श्रोता अब यसरी यो प्रसङ्ग त यहाँ जोडिसकेपछि अब भने म कार्यक्रम नमस्ते नेपालको आजको अन्तिम चरणमा आइ नै सकेको छु श्रोता. आज श्वास पुर्याउन अलिकति गाह्रो महसुस भएको छ, चिसोले छोएको छ, बाहिर चिसो पनि छ, यहाँहरू पनि चिसोमा अलिकति न्यानो भएर रहनुहोला. स्वास्थ्यको लागि सतर्क रहनको लागि पनि अनुरोध गर्न चाहे म आजको कार्यक्रमलाई यहीँ आएर बिट मार्न चाहन्छु. जाँदा जाँदै श्रोता अब टाइटानिक जहाजको विषयमा पनि अहिले पछिल्लो समय केही खबर नै आएको थियो. टाइटानिक एउटा रहस्यभित्रको रहस्यको रूपबाट पनि रहेको छ. एक शताब्दी अघि दुर्घटनाग्रस्त भएको टाइटानिक जहाज पानी जहाजको अवशेष हेर्न केही हप्ता अगाडि आन्ध्र महासागरमा गएको पनडुब्बी दुर्घटनापछि पनि यसको चर्चा अहिले फेरि सतहमा आएको हो. कहिल्यै नडुब्ने विश्वास गरेको टाइटानिक सन् 1912 दुर्घटनामा परेको थियो, जहाँ 1500 ज्यान गुमाएका थिए. श्रोता 110 अगाडि भएको टाइटानिक दुर्घटनाको विषयमा सन् 1997 एउटा फिल्म बनेको थियो टाइटानिक, जुन धेरै नै चर्चित रहेको थियो. र टाइटानिकको क्याप्टेनले हिउँको ढिक्कालाई व्यवस्था गर्दा दुर्घटना भएको दृश्य फिल्ममा चलचित्रमा राखिएको थियो. र त्यसको वास्तविकता भने अझै पनि यो अथवा टु भन्ने निर्कोलमै छ. अझै पनि निष्कर्षको रूपबाट यो नै भएर दुर्घटना भएको भन्ने किटान गर्न नसकेका कुराहरू पनि छन्. श्रोता यो सँगसँगै आजको बसाइमा यहाँहरूले कार्यक्रम नमस्ते नेपाल सुनेर साथ दिनुभयो, यहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु. आउँदो सातासम्मको लागि म विनोदलाई पनि आज्ञा दिन सकुशल रहनुहोला, चिसोदेखि अलिकति पर रहनुहोला, न्यानोमा रहनुहोला. नमस्कार, शुभरात्रि.
कहीं पाल पाली कहीं पाल गौली मेरा टोपी नेपाली कहीं जल किंच कहीं जल किंच मेरा टोपी नेपाली संसार के सिर को टोपी सागर माथा हो.
नमस्ते नेपाल, नमस्ते नेपाल.